बुलबुल एउटा ईरानी चरा, बुलबुल
पत्थरका मन्दिरहरूमा निधार राखेर पनि हेरे, पत्थरका मन्दिरहरूमा निधार राखेर पनि हेरे, मूर्खहरूलाई आदर्शका विचार राखेर पनि हेरे, प्रमाणपत्रहरू बोकेर धाइरहे नोकरीको लागि, प्रमाणपत्रहरू बोकेर धाइरहे नोकरीको लागि, टेबल मुनिबाट दुई चार हजार राखेर पनि हेरे, मूर्खहरूलाई आदर्शका विचार राखेर पनि हेरे, वृद्धाश्रममा बुढाबुढीले भनेको सुनेर रोएँ म, वृद्धाश्रममा बुढाबुढीले भनेको सुनेर रोएँ म, हेरेँ छोराछोरीकै आँखामा संसार राखेर पनि हेरेँ, मूर्खहरूलाई आदर्शका विचार राखेर पनि हेरेँ, घाटै घाटामा चल्यो जिन्दगी कहिल्यै मुस्कुराएन मन, घाटै घाटामा चल्यो जिन्दगी कहिल्यै मुस्कुराएन मन, ती व्यापारी रहेछन् हार्दिक आभार राखेर पनि हेरेँ, मूर्खहरूलाई आदर्शका विचार राखेर पनि हेरेँ, लुकाई लुक्दै लुकेन बैंस शराब जस्तै जवानी चढ्दा, लुकाई लुक्दै लुकेन बैंस शराब जस्तै जवानी चढ्दा, जंजीर तोडेर भाग्यो मन कारागारमा राखेर पनि हेरे, मूर्खहरूलाई आदर्शका विचारमा राखेर पनि हेरे, जीवनको डुंगा मझधारमा टल्पलायो किनारा लागेन, जीवनको डुंगा मझधारमा डल्पलायो किनारा लागेन, निर्धक्क मृत्युलाई घरको संघारमा राखेर पनि हेरे, पत्थरका मन्दिरहरूमा निधार राखेर पनि हेरे, मूर्खहरूलाई आदर्शका विचार राखेर पनि हेरे। पाल्पाको बगनासकाली गाउँपालिका छ घर हुनुभई अहिले काठमाडौँमा आइपुग्नुभएका सागर भण्डारी विभोरको यो गजल वाचन गर्दै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म दुईजना गजलकारहरू लिएर आइपुगेको छु। पहिलो चरणमा मैले प्रस्तुत गर्छु सागर भण्डारीलाई र दोस्रो चरणमा अर्को गजलकार रहनुहुनेछ। सागरजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
हार्दिक धन्यवाद।
तपाईँलाई गजल लेख्न सबभन्दा सुरुमा कसले सिकायोबाटै कुरा सुरु गरौँ?
हुन्छ, यसको अलिकति कहानी त लामो छ, म सर्टकटमा भन्छु। जब म प्रवास गएँ साउदी अरब, त्यहाँभन्दा पहिला मलाई गजलको काफिया रदीप केही थाहा थिएन। त्यसपछि म सुरुवाती चरणमा बुलबुल सुने, उहाँ पुगेपछि नेपाली अडियो बुकबाट बुलबुल सुने यो तपाईँको कार्यक्रम। त्यसपछि सुन्दै जाँदाखेरि एकदमै मिठास लाग्यो, अनि सुरुवातीका चरणका उसमा बुलबुलहरूमा तपाईँले सिकाउने प्रक्रियाबाट पनि गर्नुहुन्थ्यो कार्यक्रमहरू, ती म सबै डाउनलोड गरेर सुनिरहन्थेँ। अनि फेसबुकमा समीर सायरजीसँग पनि सम्बन्ध थियो, अनि उहाँहरूका गजलबाट पनि म प्रभावित परेर सिक्दै गएँ।
मैले चाहिँ मलाई बुलबुलबाट भन्ने थाहा थिएन, मैले तपाईँलाई सोधेँ अहिले। अब तपाईँको मैले प्रसङ्ग सबभन्दा पहिला पृष्ठभूमि कहाँबाट जोडौँ भने, तपाईँको घर पाल्पा, तपाईँ विदेश जानका लागि अहिले काठमाडौँ आइपुग्नु भएको छ यतिसम्म मैले भन्न पाएँ। अनि आइपुग्नु भएको के मिलिरहेको छैन डकुमेन्टहरू, र तपाईँ ढिला गरिरहनु भएको छ, एकचोटि काठमाडौँ आएर फेरि पाल्पा जानुभयो, त्यसपछि फेरि अहिले काठमाडौँ आउनुभएको छ, अब सम्भवतः मिल्यो भने छिट्टै उड्नुहुन्छ र त्यति बेला यो कार्यक्रम बच्छ उडिसकेपछि, अथवा तपाईँ मिलेन र फेरि एकचोटि पाल्पा गएर आउनु पनि सक्नुहुन्छ भन्नेसम्म मलाई थाहा छ। र योभन्दा अघि साउदी अरब जानुभएको रहेछ, भर्खर थाहा पाएँ, विदेश जानुभएको भन्ने चाहिँ थाहा थियो। र त्यसभन्दा अघि तपाईँ इन्डियातिर पनि बस्नुभएको छ लामै समय।
हजुर,
हो, यहाँसम्म ठिक छ। अनि त्यसपछि गजल सिक्नुभयो र गजल लेख्न थाल्नुभयो, गजलभन्दा बाहेक अरू विधा लेख्नुहुन्छ कि लेख्नुहुन्न?
जब मलाई गजल थाहा थिएन तब गीत र कविता अलिअलि लेख्थेँ, पहिल्यै नौ कक्षामा पढ्दादेखि। त्यही हो, पछि विदेश गएपछि उहीँबाट सुरु भयो गजलको यात्रा।
तपाईँको लामो समयदेखि तपाईँ बुलबुलमा आउन भनेर कुरा गरिरहनु भएको थियो, तर बुलबुलमा अन्तर्वार्ताको क्रम नै रोकिसकेको हो मैले। अनि तपाईँ विदेश जाने अब साह्रै धेरै रहर गर्नुभएको छ, गजल लेख्नुभएको छ, मैले तपाईँको गजलहरू पनि हेरेको छैन, राम्रै लेख्नुहुन्छ भन्ने विश्वासका साथ बोलाएको छु, ल एउटा गजल सुनाउनुहोस् त।
हुन्छ, म एकदमै ठुलो रहर थियो पहिलेदेखि यहाँ आउने, म गजल सुन भन्छु। जिन्दगी टुक्रा टुक्रामा विभाजन भएको छ, जिन्दगी टुक्रा टुक्रामा विभाजन भएको छ, चोइटा चोइटा गरी गरी समापन भएको छ। भुइँ छोड्न नसक्नेले आकाशको कुरा गर्छन्, भुइँ छोड्न नसक्नेले आकाशको कुरा गर्छन्, फगत विश्वासको नाउँमा निर्वाचन भएको छ, जिन्दगी चोइटा चोइटा गरी गरी समापन भएको छ। जनताको हितमा भएन यो राजनीति कहिल्यै, जनताको हितमा भएन यो राजनीति कहिल्यै, कुर्सीकै लडाईँमा सरकार विघटन भएको छ, चोइटा चोइटा गरी गरी समापन भएको छ। अचानोलाई खुकुरीको चोट अनौठो लाग्दैन, अचानोलाई खुकुरीको चोट अनौठो लाग्दैन, आगोका थोपा पिएर छाती आरन भएको छ, जिन्दगी टुक्रा टुक्रामा विभाजन भएको छ, चोइटा चोइटा गरी गरी समापन भएको छ। धन्यवाद।
मिठो रहेछ यो गजल, राम्रो लेख्नुभयो। तपाईँ भारत कति वर्ष बस्नुभयो?
5 वर्ष जति बसेँ।
कुन ठाउँमा बस्नुभयो?
न्यू दिल्लीमा।
तपाईँको आवाज मैले यत्तिकै सुनिरहँदाखेरि अलिकति टोन फरक फरक जस्तो लागिरहेको थियो। लामो समय बसेपछि त्यतैको बोली लवज आयो? हिन्दी बोल्नु पर्थ्यो?
हिन्दी नै बोल्छु।
हिन्दी त पुरै जानियो त्यसो?
हजुर, एकदम।
त्योभन्दा बाहेक
साहित्यहरू पनि पढ्छु म।
ए हो र? हजुर। कस कसको पढ्नुहुन्छ?
ठ्याक्कै नाम त भएन, याद आएन, तर किताबहरू चाहिँ पढिरहन्छु म।
अनि साउदी अरब कति समय बस्नुभयो?
3 वर्ष।
त्यहाँको भाषा पनि सिक्नुभयो?
हजुर।
भनेपछि भाषाको त धेरै ज्ञान भइसक्यो तपाईँलाई?
हिन्दी, अरबी, नेपाली, इङ्ग्लिस हल्का हल्का आउँछ।
अनि अब जाने देशको कुन देशको लक्ष्य राख्नु भएको छ?
कतारको लागि हो।
अब कतार जानु?
हजुर।
कतारी पनि सिक्नुहुन्छ तपाईँले उता गएपछि?
त्यही
के भन्छ त्यहाँको भाषालाई?
त्यही अरबी नै हो, आउँछ सबै।
एउटै भाषा?
हजुर।
सजिलो पनि रहेछ। कहिले काहीँ अरबीमा पनि साथीहरूसँग कुराकानी गर्नुहुन्छ?
कहिले काहीँ गरिन्छ।
ल न त, अरब बस्ने साथीहरूलाई म चाहिँ त्यतै आउँदैछु, कस्तो छ त्यहाँको खबर, त्यहाँको चाहिँ वातावरण कस्तो छ भन्नु पऱ्यो भने कसरी भनिँदो रहेछ एकचोटि सुनाउनु? त्यो टङ कहिले सुनेको छैन हामीले।
क्याफला हाल सदिक आनाहरू आनाइजी कतार, यसरी छ हजुर। यसरी
त्यो हिन्दी हिन्दी जस्तो आउँछ कि केरी सिक्ने रहेछ त्यो?
लेखनमा त उर्दूमा हामीले बुझिन्न, बोल्नलाई सिकिन्छ।
लिपि चाहिँ बुझ्नुहुन्न तपाईँ?
लिपि बुझिन्न,
बोल्न मात्रै जान्नुहुन्छ?
हजुर।
अनि त्यहाँको भाषामा रेडियोहरू बज्यो भने, टेलिभिजनहरूमा आयो भने च्यानलको कुराहरू धेरै बुझ्नुहुन्छ?
कम बुझिन्छ, किनकि त्यो भाषा उनीहरूको शैली अलिक फरक हुन्छ।
नत्र अरबी गजलहरू तपाईँहरूले पढ्न सक्नुभयो, बुझ्नुभयो भने त हामीले पनि झन् अलिअलि थाहा पाउँथ्यौँ कि उल्था गर्न लगाएर भन्ने मेरो लोभ।
त्यति ज्ञान त अलि राखिँदैन,
अलि पुग्दैन है। लामो समय बस्ने साथीहरूलाई त त्यो पनि ज्ञान हुन्छ होला?
प्रायः जस्तो यो मुस्लिम साथीहरूलाई लिपि जो एउटा हुन्छ नि त उर्दू, उनीहरूले चाहिँ पढ्न लेख्न पनि सक्छन्।
ल सागरजी, अर्को एउटा गजल सुनाउनुहोस् त, कुन सुनाउनुहुन्छ अब?
हजारौँ फुलहरूलाई एउटै भमरा काफी छ, हजारौँ फुलहरूलाई एउटै भमरा काफी छ, स्वर्गको उदाहरण दिनलाई पोखरा काफी छ। गुराँस फुल्छ डाँफे डुल्छ, हिमाल हाँस्छ सधैँ मिठो, गुराँस टुल्छ डाँफे डुल्छ, गुराँस फुल्छ डाँफे डुल्छ, हिमाल हाँस्छ सधैँ मिठो, प्यारो छ आफ्नै माटो, खुसी खोज्न यही धरा काफी छ, स्वर्गको उदाहरण दिनलाई पोखरा काफी छ। विदेशी भाषामै नाच नखोज आफ्नो अस्तित्व, विदेशी भाषामै नाच नखोज आफ्नो अस्तित्व, मलाई आमाले सिकाएको कखरा काफी छ, स्वर्गको उदाहरण दिनलाई पोखरा काफी छ। संसारलाई हरियो पोत्न परे मसँग माग, संसारलाई हरियो पोत्न परे मसँग माग, मेरो देशको वन जङ्गल पाखा पहरा काफी छ, स्वर्गको उदाहरण दिनलाई पोखरा काफी छ। अन्तिम शेर, विकाससँगै विनाश पनि भएको छ प्रकृतिमा, विकाससँगै विनाश पनि भएको छ प्रकृतिमा, मान्छेलाई बन्दी बनाउन समयको कठघरा काफी छ, स्वर्गको उदाहरण दिनलाई पोखरा काफी छ। धन्यवाद।
तपाईँको साथीहरूले तपाईँलाई कस्तो भन्छन्? कस्तो गजल लेख्ने भन्छन्? कस्तो व्यक्तित्व भन्छन्? माया गर्छन् कि साथीहरू, अथवा गाली गर्नेको सङ्ख्या बढी छ कि माया गर्नेको सङ्ख्या बढी छ? ल यसरी सोधौँ।
त्यो गाली गर्नेहरूको सङ्ख्या त खासै अहिलेसम्म त्यस्तो प्रक्रिया त आएको छैन, तर ठिक ठिकै लेख्छु जस्तो लाग्छ आफूलाई।
सिधा साधा सोझो मान्छे भन्छन्?
त्यस्तै भन्छन्।
मैले एउटा प्रसङ्ग कोटाएँ भने तपाईँलाई रिस उठ्दैन होला?
उठ्दैन।
चिटिक्क परेको कोट मैले जतिचोटि देखेँ तपाईँ कोटमा प्यान्टमा चिटिक्क परेर हिँड्नुहुन्छ, ह्यान्डसम पनि देखिनुहुन्छ। यहाँ पस्नुभन्दा अगाडि अघि मैले उमेर सोध्न लाग्दाखेरि उमेर चाहिँ किन सोध्नु पऱ्यो र सोध्नुपर्छ भन्दै हुनुहुन्थ्यो, म सोद्दिनँ, उमेर भन्नलाई अप्ठ्यारो हुन्छ हो?
खासै अप्ठ्यारो पर्दैन,
तर पनि तपाईँले त्यसो भनेपछि चाहिँ मलाई किन त्यसो भन्नुभएछ भनेर जान्न मन लाग्यो हो।
खास म जति अन्दाजमा जति वर्षको जस्तो देखिन्छु त्योभन्दा
कम हुनुहुन्छ?
कम नै बढी छु।
त्यो बढी हुनुहुन्छ?
हजुर।
र त्यो चाहिँ तपाईँ कायम रहोस् कम जस्तै देखिरहनु मान्छेले भन्ने रुचाउनुहुन्छ?
हजुर।
कति मिठो गरी इमान्दारीपूर्वक उत्तर दिनुभयो, राम्रो लाग्यो। तपाईँले गजल कति लेखिसक्नुभयो, कतिवटा जति पुगे?
लगभग 300 माथि गयो।
300 भन्दा माथि पुगिसके
हजुर
अनि अहिले चाहिँ तपाईले यहाँ ल्याउनु भएको त केही थोरै मात्र गजल बोक्नु भएको छ
हजुर
हैन त
धेरैमा छाट्न गाह्रो हुन्छ त्यही भएर पछिपछि लेखेकाहरु जस्तो थियो त्यस्तो लिएर आए म धेरै नछाटिकन
कति वर्ष भयो तपाईले लेख्न थाल्नु भएको चाहिँ
म साउदी गएको एक वर्षपछि मैले यो लेख्न सुरु गरेको बुलबुल सुनेको भरमा लगभग 3 वर्ष भन्दा बढी भयो
अचेल त प्रवासमा धेरै साथीहरु लेख्ने मात्रै भेट्छु मैले जस्तो एउटा समय काम गरिसकेपछि बेलुकाको समय खाली हुने साँझको बिहानको खाली हुने भएर त्यो बेलामा कोर्ना फुर्दो रहेछ कि के हो
लेख्ने समय त त्यतिबेलै मिल्छ तर फुर्न त अब काम गरिराको बेलामा जतिबेला बिजी भइन्छ त्यतिबेला पनि फुरिराको हुन्छ तर त्यो मनमा राखिरहन्छ अनि पछि सम्झेर त्यसलाई एडिट गरेर लेखिन्छ
संग्रहको रूपमा ल्याउने सोच गर्नु भएको छ कि छैन
सोच छ एकदम रहर छ अझै सम्भवत एक दुई वर्ष भित्रमा आउँछ होला
तर लेख्ने क्रम चाहिँ जारी छ
हजुर लेख्न
यो बाहेक तपाईले अरु के के लेख्नुहुन्छ
खास गजल त्यतिकै गजल जतिकै मुक्तक पनि लेख्छु संख्यात्मक हिसाबले पनि अनि गीत र कविता हल्का हल्का
तपाईको चाहिँ मन मिल्ने साथीहरु गजलका के गजल मुक्तकका मन मिल्ने जोसँग शेयरिङ गरेर उसको सुनाउने आफ्नो सुन्ने गर्न पाइयोस् को को हुनुहुन्छ
सम्पर्कमा त धेरै हुनुहुन्छ तर यसरी कहिलेकाहीँ सुनाउने अथवा लेखेर मैले यस्तो लेखेछु भनेर पठाउने यस्तो खालको त एकजना समीर सायरजी हुनुहुन्छ अनि प्रकाश सापकोट राकेट यति नै हो
उहाँहरूसँग चाहिँ तपाईँहरूको डेली चलिरहन्छ
यस्तो लेखेँ मैले जब नयाँ लेखियो अथवा कहिलेकाहीँ कुराकानी हुँदाखेरि यस्तो यस्तो लेखेँ मैले भने मेसेन्जरमा पठाउने हेर्ने प्रतिक्रिया आउने त्यस्तो हुन्छ
भारततिर फर्किन्छु म त अब तपाईँ न्यू दिल्लीतिर बस्दाखेरि तपाईँलाई नौलो नौलो लागेका कुराहरू के के थिए
त्यति बेला अब उहाँको
तपाईँको पहिलो वैदेशिक रोजगारी त्यहाँ हो के के देख्नुभयो
सडकहरू राम्रो छ चिल्लो छ पार्कहरू एकदम हरियाली छ एकदम सुसज्जित छ सफा छ अनि बिल्डिङहरू पनि त्यति नै राम्रा छन् त्यस्तै हो
त्यहाँबाट
त्यहाँको खास मन परेको सब्जी बजार जो सब्जी मन्डी हुन्छ नि त्यो चाहिँ एकदमै रमाइलो लाग्छ त्यहाँ फलफुल बजार हजुर
कस्तो छ
त्यो तरकारी बेच्ने ठाउँ पनि एकदम सफा हुन्छ र एक ठाउँमा आलु आलु एक ठाउँमा टमाटर टमाटर यस्तै एकदमै लामो ठुलो एरियामा एकदम रमाइलो हुन्छ त्यहाँ हेर्दाखेरि
अनि साउदी अरब र त्यहाँबाट फेरि साउदी अरब पुगेपछि तपाईँको अनुभूति कस्तो रह्यो
जस्तो सोचेको थिएँ मैले विदेश भनेर त्यो यति कति पनि भेटाइन उहाँ गएर मैले साउदी विदेश भन्ने जस्तै छैन एकदम राम्रो छैन कि
ए तपाईँ राम्रो सोचेर जानु
एकदमै विदेश भनेपछि एकदमै ठुला बिल्डिङ होला एकदमै राम्रो हरियाली पार्कहरू होला भन्ने सोचेको त्यस्तो केही रहेनछ सडकहरू पनि ठिक ठिकै पार्कहरू पनि नै त्यस्तो खासै राम्रो छैन मान्न मैले केही पनि
कति भयो त उताबाट फर्किनु भएको
लगभग 1.5 वर्ष जति हुनु लाग्यो
कन्ट्र्याक्ट सिद्धाएर फर्किनु भएको
हजुर
अब त्यो सोचे जस्तै हुँदो रहन्छ फेरि अहिले तपाईँलाई कतारमा गएपछि नि अब त धेरै सोच्नु भएको छैन होला
अब सोचे होइन अब त्यो जस्तो छ इमेजिङ दिमागमा अहिले बसिसकेको छ तर साउदीभन्दा थोरै राम्रो छ कतार भन्ने सुनेको छु
कतार गएपछि नि गजलहरू फुर्छन् गएपछि अझ बढी लेखौँला क्वालिटी लेखौँला भन्ने त्यो त इरादा होला नि
त्यो त त्यस्तो होला भन्ने त छ तर जति नेपालमा बस्दा लेखिन्छ त्योभन्दा बढी लेखिन्छ प्रवासमा बस्दा
त्यही हिसाबले अझ बढ्ला मैले आशा गरेँ
आफूलाई सुधार्नु पनि छ
अब अहिले चाहिँ तयार भइसकेका गजलहरू सुनाउ त बुलबुलमा सागर भण्डारी विभोर हुनुहुन्छ हामीसँग बगनासकाली गाउँपालिका 6 पाल्पा उहाँको घर
हुन्छ आफूले त तिमीबाट यो जिन्दगी साभार गरियो आए सयौं प्रस्ताव तर तिमीलाई स्वीकार गरियो नहुने रहेछ कसैलाई एकहोरो प्रेम गरिरहन नहुने रहेछ कसैलाई एकहोरो प्रेम गरिरहन तर दिल मान्दै मान्दैन त्यही गल्ती बार बार गरियो आए सयौं प्रस्ताव तर तिमीलाई स्वीकार गरियो मान्छे नै हुँ देवता होइन कमजोरी छन् मेरा पनि मान्छे नै हुँ देवता होइन कमजोरी छन् मेरा पनि मूर्ख रहेछु दुनियाँ बुझिन औकात नहेरी प्यार गरियो आए सयौं प्रस्ताव तर तिमीलाई स्वीकार गरियो जानेले आउँछु भनेर गएथ्यो वर्षौँ पहिले जानेले आउँछु भनेर गएको थियो वर्षौँ पहिले आँखामाथि हातको छानो बनाई इन्तजार गरियो आए सयौँ प्रस्ताव तर तिमीलाई स्वीकार गरियो अन्तिम शेर मान्छे थिएँ अस्तित्व थियो तर गरिबीको कारण मान्छे थिएँ अस्तित्व थियो तर गरिबीको कारण सामान जस्तै सस्तोमा जिन्दगीलाई व्यापार गरियो आए सयौं प्रस्ताव तर तिमीलाई स्वीकार गरियो धन्यवाद
बडा मिठो गजललाई प्रस्तुत गर्नुभयो साह्रै खुसी लाग्यो पटक अक्षरमै हेर्न मन लाग्यो मलाई त यो गजल
धन्यवाद
बडो राम्रो गजल तपाईँलाई यो मिठो गजल सुनाउनु भएकोमा धन्यवाद सागरजी अब आउँदा दिनहरूमा तपाईँले अब जस्तो गजलहरू त लेख्ने क्रम तपाईँको रहन्छ नै उता पुगेपछि तपाईँले प्रस्तुत गर्नुहुन्छ त्यो सबै छ त्यसका बावजुद तपाईँले अहिले गजल आफूले जसरी सिक्नुभयो त्यो जे जे गर्नुभयो नि अब अहिले गुणात्मकतामा अझ वृद्धि गर्छु भन्नको लागि चाहिँ तपाईँले कुनै पुस्तकहरू हेरिरहनु भएको छ कि कोही विज्ञसँग सिकिरहनु भएको छ कि के प्र्याक्टिस गर्नुभएको छ त?
एउटा त लेख्ने क्रममा जति धेरै लेखेको त्यति नै सुधार आफैमा हुँदो रहेछ, परिष्कृत हुँदै गइँदो रहेछ र अध्ययन गर्ने क्रम पनि जारी नै छ। अब अग्रजहरूका किताबहरू पनि पढ्ने क्रम पनि छ, लेख्ने क्रममा अब आफूले अझै सुधारेर लेख्छु। जस्तो सानोतिनो केही फुरिया छ भने खासै जाँगर लाग्दैन, एकदमै आफूलाई पनि ठिकै राम्रै फुरिया छ जस्तो लाग्यो भने बल्ल लेख्छु।
तपाईँको एउटा गजल मैले वाचन गर्ने अनुमति माग्छु।
हजुरको आवाजमा एकदम राम्रो।
परदेशबाट आफ्नै घर फर्केर आउँदा जस्तो, परदेशबाट आफ्नै घर फर्केर आउँदा जस्तो, कुनै खुसी मिल्दैन अरू उसँग निधाउँदा जस्तो, बाको कोटबाट पैसा चोर्दा यति डर लाग्थेन, बाको कोटबाट पैसा चोर्दा यति डर लाग्थेन, पहिलो पटक प्रेमिकाको हात समाउँदा जस्तो, कुनै खुसी मिल्दैन अरू उसँग निधाउँदा जस्तो, पतिले पत्नीलाई गरेन कहिल्यै त्यस्तो व्यवहार, पतिले पत्नीलाई गरेन कहिल्यै त्यस्तो व्यवहार, गर्थ्यो बिहे गर्नु अघि अक्सर फकाउँदा जस्तो, कुनै खुसी मिल्दैन अरू उसँग निधाउँदा जस्तो, भो नसम्झाइदेऊ मेरो बिर्सन नसकेको अतीत, भो नबिर्साइदेऊ नसम्झाइदेऊ मेरो बिर्सन नसकेको अतीत, फेरि बल्झिन्छ यो मुटु घाउ कोट्याउँदा जस्तो, परदेशबाट आफ्नै घर फर्केर आउँदा जस्तो, कुनै खुसी मिल्दैन अरू उसँग निधाउँदा जस्तो। बडो मिठो अनुभव रहेछ। अघि पनि तपाईँले आफूले त तिमीबाट यो जिन्दगी साभार गरियो, आए सयौं प्रस्ताव तर तिमीलाई स्वीकार गरियो भन्नुभएको थियो। कसैलाई स्वीकार गरिसक्यो र
गरिसकेको
ए बाँधिनु भएको छ?
हजुर हजुर।
अब त प्रेमिल गजल लेख्न पनि डराउनु पर्छ होला
एकदम।
यही कार्यक्रम सुनिरहनु भएको छ कि
प्रेमिल गजल लेखेर गरियो देखाइयो भने कसलाई सम्झेर लेखेको भन्ने खालको उत्तर
प्रश्न आइहाल्छ।
हजुर,
अनि के भनिदिनुहुन्छ?
अब उसले तिमीलाई नै सम्झेको भनिदिन्छु म।
अब माया गरे ठाउँमा त तिमीलाई भन्नु होला, कहिले गाली गरेको सेर आयो भने फेरि अनि झगडा पर्ला नि घरमा।
त्यो त त्यस्तो खासै भएको छैन
अहिलेसम्म, भएको छैन।
हजुर,
गाली गरेको सेर भेट्नु भएन होला। आज पनि तपाईँले छान्नु भएको माया गरेको प्रशंसा गरेकै सेरहरू छन् जस्तो लाग्यो।
धेरै त्यस्तै पर्यो होला।
अब एउटा गजल सुन्ने समय मुस्किलले छ र सिद्धै हाल्नुपर्छ हामीले, फटाफट एउटा गजल सुनाउ त।
देखेपछि तिमीलाई दिलको दराजमा राखेँ, अनि सिन्दुरको सहाराले यो समाजमा राखेँ, पिएर त्यो प्रेम प्याला म बन्दैछु झनप्यासी, पिएर त्यो प्रेम प्याला म बन्दैछु झनप्यासी, बढ्दै गयो तिम्रो माया किनकि ब्याजमा राखेँ, अनि सिन्दुरको सहाराले यो समाजमा राखेँ, फूल जस्तो कोमल चुम्बन गरौँ जस्तो लाग्ने, फूल जस्तो कोमल चुम्बन गरौँ जस्तो लाग्ने, कोही प्यारो मान्छेलाई सजाएर ताजमा राखेँ, अनि सिन्दुरको सहाराले यो समाजमा राखेँ, माया टुटेको आभास हुँदा आफै मरेछु लाग्यो, माया टुटेको आभास हुँदा आफै मरेछु लाग्यो, भुलौँ भनी यादहरू भट्टीमा राखेँ साँझमा राखेँ, अनि सिन्दुरको सहाराले यो समाजमा राखेँ। अन्तिम शेर, कतै छुट्यो कतै भेटियो सफरमा जिन्दगी, कतै छुट्यो कतै भेटियो सफरमा जिन्दगानी, कहाँ कहाँ पुगौँला हामी कल्पनाको जहाजमा राखेँ, देखेपछि तिमीलाई दिलको दराजमा राखेँ, अनि सिन्दुरको सहाराले यो समाजमा राखेँ। धन्यवाद।
ल सागरजी, तपाईँसँग गफ गर्दै कुरा कोट्याउँदा त अझ मजा आइरहेको थियो, योभन्दा अगाडि अझ गजल वाचनभन्दा अगाडि त्यो प्रसङ्गलाई अझ जोड्न मन थियो तर समयले हामीलाई विदा गर्यो। तपाईँ जस्तै अर्को एकजना साथी कुरिरहनु भएको छ, तपाईँलाई बाहिर पठाएर उहाँलाई भित्र ल्याउनुपर्छ। मैले तपाईँको यो गजल सबै सुनिसकेपछि, कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्नु पऱ्यो भने कसरी गर्ने?
हजुर, मलाई फेसबुक ट्विटर गुगल प्लसमा सम्पर्क गर्न सक्नुहुन्छ। सागर भण्डारी बिबोर नै छ सबै मेरो नाम।
नेपाली कि इङ्ग्लिसमा छ?
नेपालीमा छ।
सागर भण्डारी बिबोर गरेपछि भेटियो,
भेटियो अनि त्यही स्पेलिङमा लेखेर त्यो एउटा लाइक पेज पनि छ, त्यसमा सम्पर्क गर्न सक्नुहुन्छ।
ल धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो सागर भण्डारी बिबोरजी। तपाईँलाई अब तपाईँ पुगिसकेपछि बच्छ सायद यो कार्यक्रम, शुभयात्रा पनि भन्छु मैले काठमाडौँमा छँदैखेरि।
हुन्छ, फेरि पनि धन्यवाद। र मेरो लामो सुरुदेखिको इच्छा थियो यहाँ आउने, ठुलो इच्छा थियो, आज पुरा भएको छ सपना। एकदमै आभार व्यक्त गर्दछु हजुरलाई र बुलबुल सुन्नेहरूलाई पनि धेरै धेरै धन्यवाद।
बुलबुलमा सागर भण्डारी बिभोरलाई मैले यति बेला विदा गर्छु र अर्को अतिथि ल्याउँछु, उज्यालो सुन्दै गर्नुहोला।
बुलबुल एउटा ईरानी चरा, बुलबुल
उजालो सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
बुलबुल एउटा ईरानी चरा बुलबुल
उकाली ओराली दाउरा घाँस गरियो उकाली ओराली दाउरा घाँस गरियो जीवन जिउन अनेक प्रयास गरियो मुटुमा आगो आँखामा समुद्र राखेर मुटुमा आगो आँखामा समुद्र राखेर छातीभरि तिमीलाई तलास गरियो जीवन जिउन अनेक प्रयास गरियो मलाई म जस्तै बन्न वर्षौं लाग्नेछ मलाई म जस्तै बन्न वर्षौं लाग्नेछ आजसम्म तिम्रो बन्न अभ्यास गरियो जीवन जिउन अनेक प्रयास गरियो यो दुनियाँ त झुटमा अडेको रहेछ यो दुनियाँ त झुटमा अडेको रहेछ आँखा चिम्लिएर सबैलाई विश्वास गरियो जीवन जिउन अनेक प्रयास गरियो आमाको ममता देशको माटो भुलेर आमाको ममता देशको माटो झुलेर छिमेकी मुलुकको विकास गरियो उकाली ओराली दाउरा घाँस गरियो जीवन जिउन अनेक प्रयास गरियो सिन्धुपाल्चोक हेलम्बु स्थायी घर भई अहिले काठमाडौँ बस्दै आउनुभएकी आरआर क्याम्पस स्नातकोत्तर तह दोस्रो वर्ष अध्ययनरत सुभद्रा ढकालको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुलको यो चरणमा तपाईँलाई फेरि स्वागत गरेँ योभन्दा अघिल्लो चरणमा मैले गजलकार सागर भण्डारी विभोरलाई प्रस्तुत गरेँ र अर्को गजलकार लिएर आउँछु भनेको थिएँ मैले अब सुभद्रा ढकाललाई लिएर आइपुगेको छु असाध्यै मिठा गजल लेख्नुहुन्छ त्यसो त उहाँको र मेरो भेटघाट भएको थिएन फेसबुकमै पनि रहेछौँ स्टुडियोमा पस्नुभन्दा अगाडि मात्रै उहाँले भनेपछि मैले याद गरेँ र राम्रा गजल लेख्नुहुँदो रहेछ विशेष मलाई उहाँको गजल राम्रो सँगसँगै नेपाली विषय पढ्नुभएको भन्ने कुरा जोड्न मन लाग्यो मैले सोधेको थिएँ मेजर नेपाली पढेको मेजर अङ्ग्रेजी अथवा साहित्य पढेको मान्छेहरू चाहिँ अलि राम्रो गजल लेख्छन् कि भन्ने मेरो बुझाइ ठम्याइ पनि छ सुभद्राजी तपाईँलाई स्वागत छ
धन्यवाद सर
कति भयो तपाईँले गजल लेख्न थाल्नुभएको त धेरै भयो होला
मैले गजल लेख्न थालेको 66-67 सालबाट
सिन्धुपाल्चोक जिल्लाको अध्ययन गर्नुभएको छ कतिले लेख्नुहुन्छ गजल भनेर
सिन्धुपाल्चोक जिल्लामा लेख्नुहुन्छ कविता लेख्ने चाहिँ बढी हुनुहुन्छ गजल लेख्ने स्रष्टाहरू चाहिँ अलिक कम हुनुहुन्छ त्यस्तै 5-7 जनाको आराहारीमा भेट्न सकिन्छ
राम्रा लेख्ने 5-7 जना प्रयासरतहरू पनि हुनुहुन्छ
प्रयासरतहरू पनि धेरै हुनुहुन्छ
तपाईँले पनि गजल कति पुर्याउनु भयो त लेखेर अहिलेसम्म
मैले त गजल धेरै लेखेँ स्तरीय गजल चाहिँ खासै लेख्न सकेको छैन आफ्नो मनमा पीडा पर्दा दुःख पर्दा सङ्घर्षका दिनहरू सम्झँदा लेख्छु यति भन्ने चाहिँ तथ्याङ्क छैन
अहिले भर्खर मैले पढ्या त स्तरीय नै लाग्यो मलाई
पछिल्लो चरणमा लेखेको गजल हो
हजुर त्यही त स्तरीय छैन भन्नुभयो म त डर आएँ फेरि स्तरीय लेख्नुहुन्छ भनेर बोलाएँ मैले त्यस्तै सिफारिस पाएको थिएँ मैले कसैबाट र त्यसपछि तपाईँलाई बोलाएको थिएँ अब तपाईँले एउटा तपाईँको आवाजमा सुनाउनुहोस् अनि कुरा अगाडि बढाउँछु मैले
सर्वस्व लुटियो उनलाई प्यार गरेर सर्वस्व लुटियो उनलाई प्यार गरेर जिन्दगी सकियो कसैको इन्तजार गरेर भिरमा फुलेका फूलहरू सहरसम्म पुग्छन् हामी समय बिताउँछौँ श्रृङ्गार गरेर समय भन्दा पनि अगाडि दौडिरहेछन् समय भन्दा पनि अगाडि दौडिरहेछन् कहाँ पुग्लान् यी मान्छे हतार गरेर मैले तिम्रो मण्डप सजाएर फर्केकी छु मैले तिम्रो मण्डप सजाएर फर्केकी छु तिमी फर्कनु मेरो चित्त तयार गरेर सर्वस्व लुटियो उनलाई प्यार गरेर जिन्दगी सकियो कसैको इन्तजार गरेर
कसरी लेखिन्छन् यस्ता शब्दहरू हो बडा राम्रो गजबको पो लेख्नुभयो तपाईँले त मलाई एउटा शेरले त झन् दोहोऱ्याएरै भन्न मन लाग्यो भीरमा फुलेका फुलहरू सहरसम्म पुग्छन् है कति लाक्षणिक छ भीरमा फुलेका फुलहरू सहरसम्म पुग्छन् हामी समय बिताउँछौँ श्रृङ्गार गरेर जिन्दगी सकियो कसैको इन्तजार गरेर यो र अन्तिम शेर पनि राम्रो छ मैले तिम्रो मण्डप सजाएर फर्केकी छु तिमी फर्कनु मेरो चिता तयार गरेर त्यसो त अरू शेर पनि राम्रा छन् चार शेर मात्रै रहेछ अलिक धेरै शेर भए नि हुन्थ्यो जस्तो लाग्यो यो गजल लोभ लाग्यो मलाई पुस्तक पनि निकाल्नु भएको छ, तपाईँले अगाडि पुस्तक राखेर नि बस्नुभएको छ, यद्यपि अहिले पढेको गजल चाहिँ पुस्तकको होइन, तपाईँले पानामै प्रिन्ट गरेर ल्याउनु भएको छ। आधा जलेको आकाश गजल संग्रह सुभद्रा ढकाल र माधव ढकालको संयुक्त संग्रह रहेछ। माधव ढकाल पनि सिन्धुपाल्चोकै हुनुहुन्छ,
मेरो आफ्नै दाई हुनुहुन्छ, म यहाँ छु, म दाईकै प्रेरणा हौसला माया सद्भावको कारणले छु, दाईबाट नै मैले गजल लेख्न सिकेँ, त्यही भएर सुरुको गजल संग्रह चाहिँ दाजु बहिनीको नाममा संयुक्त गजल लेखेको।
सहोदर दाजु बहिनी तपाईँ र बडा रमाइलो, सहोदर दाजु बहिनीको एउटै संग्रह कमै छन् होला, मजाले लेख्नु भएको रहेछ, तपाईँहरूलाई साधुवाद। मैले मन पराए पनि कति भयो यो गजल संग्रह निस्केको, मैले पुस्तक राम्रोसँग हेरिन अहिले पस्नुभन्दा अगाडि हाम्रो थोरै बेर मात्र भेट भयो, र तपाईँले यो पुस्तक 1000 प्रति निस्केको भनेर लेखेको रहेछ। आधा जलेको आकाश कति वर्ष भयो निकाल्नु भएको?
2071 साल चैतको अन्तिमतिर लेखेको हो आधा जलेको आकाश।
भनेपछि त अन्तिमतिर भनेपछि त्यो वर्ष सकिएको, दुई वर्ष साढे दुई वर्ष मात्रै,
साढे दुई वर्ष भयो।
ए, राम्रो मिहिनेत गर्नुभएको छ। अनि तपाईँहरू चाहिँ के यो मुक्त छन्दमा मात्रै लेख्नुहुन्छ, मुक्त लयमा मात्रै कि बहरमा पनि लेख्नुहुन्छ?
बहरमा लेख्दैनौ, हामी लेख्दैनौ, स्वतन्त्र नै भएर लेख्छौँ।
तपाईँलाई दाईले सिकाउनु भयो गजल लेख्न?
हजुर।
दाईलाई चाहिँ कसले सिकाउनु भयो थाहा छ?
दाई पहिला मभन्दा 3 वर्ष सिनियर हुनुहुन्छ, अनि त्यसपछि उहाँले कलेजमा अथवा अन्य कविता उहाँले एकदमै राम्रो लेख्ने अनि कविता कम्पिटिसनमा फर्स्ट हुनुहुन्थ्यो जहिले पनि, अनि उहाँले कलेजबाटै सिक्नुभयो होला सायद।
थाहा पाउनु पाएको भए त दाजु बहिनी नै राख्नु पर्ने रहेछ यो कार्यक्रम, पछि कुनै समय मिल्यो भने तपाईँहरू दुवैजनालाई पनि राख्ने गरी मैले आज नै भूमिका बाँधेँ यहाँनिर। अब एउटा गजल फेरि सुनाउनुहोस् त सुभद्राजी।
हुन्छ, अर्को गजल सुनाउँछु। चुनौती आउँछन् हरेक अवसरका लागि, चुनौती आउँछन् हरेक अवसरका लागि, म राजी छु काँडाको सफरका लागि, फूल टिपेर सजिलै लुटिन्छ जिन्दगी, फूल टिपेर सजिलै लुटिन्छ जिन्दगी, चढाउन मन्दिरमा पत्थरका लागि, चुनौती आउँछन् अवसरका लागि, कस्तो प्रश्न सोधियो अनुमान गर मलाई, कस्तो प्रश्न सोधियो अनुमान गर, म वर्षौँदेखि कुदिरहेछु उत्तरको लागि, मेसिन भन्दा फरक केही हुन सकेन, मेसिन भन्दा फरक केही हुन सकेन, एउटा मजदुर यो सहरका लागि, तिम्रो खुसीका लागि मेरा रहरहरू बलिदान दिए जीवनभरका लागि, बुढेसकालमा बोझिला बन्दिन्छन् बाआमा, बुढेसकालमा बोझिला बन्दिन्छन् बाआमा, के गरेनन् छोराको लागि घरको लागि, चुनौती आउँछन् अवसरको लागि, म राजी छु काँडाको सफरको लागि। धन्यवाद।
गजल पनि मिठो, स्वर पनि मिठो, मिठो मिठो शेरहरू सुनिरहेका छौँ हामी आजको बुलबुलमा। सुभद्रा ढकालसँग छौँ, स्नातकोत्तर दोस्रो वर्ष अध्ययनरत हुनुहुन्छ आरआर क्याम्पसमा, सिन्धुपाल्चोक हेलम्बु उहाँको घर, र सुभद्रा ढकाललाई उहाँकै दाई माधव ढकालले गजल लेख्न सिकाउनु भएको यो सन्दर्भलाई मैले पटक पटक जोड्ने भएँ अब आजको बसाइमा। तपाईँले दाजु बहिनी गजल लेख्छौँ हामी दुईजना भनेर कुरा गर्नुभयो, तपाईँहरूको अरू दाजुभाइ दिदीबहिनी पनि हुनुहुन्छ कि दुईजना मात्रै हो?
अरू दाईहरू, अरू दुईजना, मेरो जम्मा 3 दाईहरू हुनुहुन्छ। कामको सिलसिलामा उहाँहरूसँग धेरै समय बिताउन पाइनँ, म जब विद्यालय स्तरमा प्रवेश गरेँ त्यो बेला नै उहाँ राजधानी छिर्नुभयो उहाँहरू, अनि जुन कान्छो दाई माधव दाईसँग चाहिँ म सधैँसँगै भएँ,
उमेरले पनि धेरै फरक भएन, साथी जस्तै हुनुभयो,
साथी जस्तै सबै कुरा सेयर हुने, दुःख सुख बाँड्ने, साटासाट हुने, त्यही भएर नै म उहाँ दाईसँग चाहिँ नजिक भएँ। साहित्य पनि, साहित्य फिल्ड पनि मिल्यो, अरू दाईहरू पनि लेख्नुहुन्थ्यो होला सायद, उहाँहरू चाहिँ यता आइसके पछाडि कार्यव्यस्तताको कारणले लेख्न छाड्नुभयो, त्यही भएर हामी दुईजना मिलेर प्रकाशन गरेको संग्रह।
अनि बुवा आमा र तपाईँहरू दुईजना अहिले यता, अरू चाहिँ प्रवासमा हुनुहुन्छ अरू दाईहरू?
प्रवासमा भन्दा राजधानीमै हुनुहुन्छ।
ए, छुट्टै छुट्टै भइरह्यो, सँगैसँगै हुर्किन चाहिँ पाइएन उमेर ग्यापले गर्दा पनि। नेपाली विषय पढेर पनि राम्रा गजल हुने हुन सक्छ?
सक्छ, नपढ्नेहरूको पनि गजल राम्रो र स्तरीय हुन्छ, आफ्नो फिलिङ हो गजल भनेको, आफूले जीवनलाई कसरी अनुभव गरिन्छ, भोगाई पनि हो र पढाइ पनि हो भनौँ न।
प्रहार गर्छन् फुललाई पनि तिखो बाला बनाएर, प्रहार गर्छन् फूललाई पनि तिखो बाला बनाएर, कहाँ हुन्छ कोदोलाई धानको बाला बनाएर, जुन तारा छुने महल नभएर के भयो त, जुन तारा छुने महल नभएर के भयो त, मेरा बानी बाँचेका छन् डोका डाला बनाएर, कहाँ हुन्छ कोदोलाई धानको बाला बनाएर, प्रतीक्षामा टोलाएर कति हिउँद ओझेल पर्यो, प्रतीक्षामा टोलाएर कति हिउँद ओझेल पर्यो, अझै कति बाटो हेरम जाइको माला बनाएर, कहाँ हुन्छ कोदोलाई धानको बाला बनाएर जवाफ दिन सक्छौ भने यही प्रश्नको जवाफ दिनु जवाफ दिन सक्छौ भने यही प्रश्नको जवाफ दिनु के पायौ र यो मुटुलाई प्रयोगशाला बनाएर प्रहार गर्छन् फूललाई पनि तीखो बाला बनाएर कहाँ हुन्छ कोदोलाई धानको बाला बनाएर बडा मिठो गजल चार शेरको यसलाई पनि मैले प्रस्तुत गरेँ तपाईँ आरआर क्याम्पसमा पढ्नुहुन्छ कुन सिफ्ट
इभिनिङ हो
दिउँस केही काम गर्नुहुन्छ
दिउँस म काम गर्छु एउटा जीवन चलाउने माध्यम पनि त जीवन चलाउने माध्यम राजधानीमा
यो राम्रोसँग प्रिन्ट गरेर ल्याउनु भएको रहेछ पेपरमै पनि आफैले टाइपहरू गर्नुहुन्छ
हजुर आफैले टाइप गर्छु
अनि नेपाली विषय पढ्नुको पछाडि साहित्यमा पहिला रुचि भएर हो कि नेपाली पढिसकेपछि साहित्यमा रुचि आयो
साहित्यमा रुचि नै हो भनौँ अथवा भगवान्ले दिएको एउटा उपहार पनि हो मलाई रुचि विषय सबै हो
सिन्धुपाल्चोकको यलम्बु तपाईँको घर
हजुर
यलम्बुको अलिकति भौगोलिक स्थिति तपाईँको पढाइ कहाँसम्म त्यहाँ पढ्नुभयो अलिअलि बताउनुहोस् न
यलम्बु राजधानीबाट 70-80 किलोमिटर टाढा पर्छ तामाङ समुदाय विशेष गरी यलम्बुमा अनि त्यसपछि मैले गाउँमै दाउरा घाँस गरेर उकाली ओह्राली गरेर ब्याचलरसम्म पढेँ
अनि गाउँमै छ ब्याचलरसम्मको कलेज
हजुर मेलम्ची भ्याली क्याम्पसमा चाहिँ मैले ब्याचलरसम्म पढेँ
मास्टर्स गर्न चाहिँ यहाँ आउनुभयो
हजुर उहाँ मास्टर्स छैन अनि त्यही भएर आफूले जुन गरिरहेको जब छोडेर पढ्नको लागि राजधानी छिरेको
बाक्लो तामाङ समुदायको बिचमा बसेपछि अलिअलि तामाङ भाषा नै सिक्नु भयो होला
त्यस्तो धेरै त आउँदैन तामाङ भाषा तर संस्कृति गीतहरू मनपर्छ
अब एउटा गजल फेरि सुनाउनुहोस् त सुभद्राजी
हस् श्रम गरे त नेपाल नै जापान हुन्छ श्रम गरे त नेपाल नै जापान हुन्छ दुनियाँमा बेग्लै हाम्रो पहिचान हुन्छ सहरमा जसरी रोधी घर धाइरहनु पर्दैन सहरमा जसरी रोधी घर धाइरहनु पर्दैन गाउँमा त रोपाई गर्दै नाचगान हुन्छ श्रम गरे त नेपाल नै जापान हुन्छ आमाले देश माटो पढाउँछिन् बालकलाई आखिरमा काख रित्तिन्छ बस्ती सुनसान हुन्छ श्रम गरे त नेपाल नै जापान हुन्छ आज खुल्ला आकाश मुनि रात बिताऊ आज खुल्ला आकाश मुनि रात बिताऊ चराको चिरबिरसँगै भोलि बिहान हुन्छ तरवारको युद्ध कहिल्यै नलड्नु तिमीले तरवारको युद्ध कहिल्यै नलड्नु विचारको युद्ध लड्ने पो महान हुन्छ श्रम गरे त नेपाल नै जापान हुन्छ दुनियाँमा बेग्लै हाम्रो पहिचान हुन्छ
कोही कोही शेर त कति मुहानी लगाउने कति बलिया लेख्नु भएको सहरमा जसरी रोधी घर धाइरहनु पर्दैन गाउँमा त रोपाई गर्दै नाचगान हुन्छ दुनियाँमा बेग्लै हाम्रो पहिचान हुन्छ अझ अति उच्च कोटिको शेरहरू छन् केही शेरहरू मैले एकदम सम्मानपूर्वक भन्नै पर्छ यी कुराहरू सुभद्रा ढकाल गजलकार हामीसँग हुनुहुन्छ स्नातकोत्तर दोस्रो वर्ष आरआर क्याम्पसमा अध्ययनरत सिन्धुपाल्चोक हेलम्बु उहाँको घर आजको कार्यक्रमको पछिल्लो चरणको स्रष्टामा मैले प्रस्तुत गरिरहेको छु अघिल्लो चरणको स्रष्टा सागर भण्डारी विवर हुनुहुन्थ्यो उहाँका गजलहरू पनि निकै दमदार गजल हामीले सुन्यौं आज दमदार नै दुई स्रष्टालाई प्रस्तुत गरिरहेको छु मैले सुभद्राजी गजल बाहेक अरू पनि विधाहरूमा कलम चल्छ
सुरुवाती दिन कविताबाट सुरु गरेँ अनि त्यसपछि उपन्यास पनि लेखेँ उपन्यास कथाहरू विशेष गरी
उपन्यास पनि लेख्नुभयो
लेखिरहेँ लेख्दैछु अझै पनि सकिएको छैन कथा लेख्छु
कस्ता किसिमका प्लटहरू फुर्छन् उपन्यास लेख्दा प्रेमकै
हजुर लभ स्टोरी नै आउँछ प्राय
त्योभन्दा बाहिरको आउँदैन विचारहरू
सामाजिक
तपाईँहरू त नेपाली पढेकोले त धेरै विषय खेलाउनुहुन्छ भनेर मैले सोधेको है
अरू विषयहरू पनि आउँछ मुख्यतः प्रेमकै आउँछ
गजलकारहरूसँग सङ्गत खुब हुन्छ त्यसो भए
हजुर पहिला हुन्थ्यो सुरु सुरुमा जब राजधानी छिरेँ त्यति बेला हुन्थ्यो अहिले चाहिँ आफ्नो कार्यव्यस्तताले गर्दा अलिक कम पातलिँदै गएको छ तर हुन्छ कहिलेकाहीँ शनिबारको विशेष कार्यक्रमहरूमा भेट हुन्छ
तपाईँले पनि गजल पढिरहनु भएको छ मैले पनि पढिरहेको छु र तपाईँका गजलहरू हामी सिद्धाउँदै गइरहेका छौँ मलाई एउटा गजल यो वाचन गर्न मन लाग्यो तपाईँले पढ्नुभएको छैन नि यो ऊ बनाउन चाहन्छ कठपुतली जस्तै मैले पढेँ नि तपाईँको गजल पाउँछु ऊ बनाउन चाहन्छ कठपुतली जस्तै मलाई पनि बन्नु छ मखमली जस्तै भुइँका कमिला यसो पनि सोच्दा हुन् भुइँका कमिला यसो पनि सोच्दा हुन् उड्न पाए हुने गौँथली जस्तै मलाई पनि बन्नु छ मखमली जस्तै तिम्रो रहरको विज्ञापन अचेल यस्तो लाग्छ तिम्रो रहरको विज्ञापन अचेल यस्तो लाग्छ फुटपाथको गुलाब जस्तै नक्कली जस्तै मलाई पनि बन्नु छ मखमली जस्तै तिम्रो महलमा कहिल्यै खुसी मिलेन तिम्रो महलमा कहिल्यै खुसी मिलेन माइती घरको आँगनी जस्तै बार्दली जस्तै ऊ बनाउन चाहन्छ कठपुतली जस्तै मलाई पनि बन्नु छ मखमली जस्तै। गजल लेख्नेहरूका प्राय काफियाहरू मिलिरहेका हुन्छन् कि, काहीँ न काहीँ काफिया यसो पनि भनिन्छ, हिन्दी उर्दूमा जति काफिया मिलाउन हाम्रोमा सजिलो छैन त्यसैले दोहोरिरहन्छन् काफिया, कसैको गजलमा आयो भने पनि गजलको शैली फरक भयो भने काफिया दोहोरिन्छन्। तर यहाँ चाहिँ तपाईँले नौलो खालको काफिया मैले यस्तो गजल कमै पढेँ जस्तो लाग्छ, कठपुतली, मखमली, गौँथली, नक्कली र बारदलीलाई काफिया बनाउनु भएको छ। के यो एकदम यो काफियामाथि लेख्छु भनेर सोचेर बनाउनु भएको हो कि लेख्दै जाँदा त्यस्तो बन्यो?
होइन, सोचिन्छ कतिपय समाज अनि आफ्नै जीवन अनि भोगेको दुनियाँले पनि त्यस्तो त्यस्तो फिलिङ आउँछ कहिले काहीँ। मैले सोचेको होइन यस्तो लेख्छु भनेर लेख्दै जाँदाखेरि बेलुका साँझ परिसकेको हुन्छ, त्यो साँझको अँध्यारोमा कलेजबाट फर्काउँदै गर्छु अनि बाटोमा अनेक तरङ्गहरू आउँछन् मनमा, त्यस्तै बेला ठ्याक्क सम्झेँ है गजल, अनि त्यसपछि कोठामा गयो फेरि लेखियो आउँदै।
यो सर्जकहरूका मनमा त बेला बेला तरङ्गहरू आइरहने है, अनि त्यही तरङ्गले चट्ट अक्षरहरू फुराउँदै लैजान्छन्, अलिकति मेसो पाएर मिलाउन जान्ने मान्छेले त अझ मिठो बनाइहाल्छन्।
हजुर,
तपाईँले गजल लेखिसकेपछि सबभन्दा पहिला त दाईलाई सुनाउनुहुन्थ्यो होला, दाई अहिले सँगै हुनुहुन्न, गाउँमै हुनुहुन्छ कि यतै हुनुहुन्छ?
गाउँमै हुनुहुन्छ
माधव ढकाल। कि फोनै गरेर भए पनि मैले त यस्तो शेर जन्माएँ दादा भन्ने चलन छ?
होइन, त्यस्तो छैन, अहिले त म कसैलाई पनि सुनाउँदिनँ, पहिला दाईलाई अनि सबभन्दा धेरै मेरो नजिकको मेरो आमालाई सुनाउँथेँ गजल।
आमा पनि गजल सुन्नुहुन्थ्यो?
एकदमै सुन्ने, उहाँको हौसला माया नै छ गजल लेखन निरन्तरताको लागि, लेख्नुपर्छ भनेर प्रेरणा दिनुहुन्थ्यो। अहिलेसम्म उहाँले मलाई कुनै पनि कार्यक्रममा नजाऊ भनेर रोकेको त्यस्तो घटनै छैन, उहाँलाई सुनाउँथेँ। यता राजधानी आइसकेपछि एक्लोपनको महसुस, यो भिडमा पनि एक्लोपनको महसुस, त्यस्तो गजल सुनाउनेकै हुनुहुन्न, फेसबुकमा लेखिन्छ कहिले काहीँ।
फेसबुकमा अहिले त सुनाउनु पाइन्छ नि, मुखले नपाए पनि लेखेर अक्षरले त अझ मुखैले पनि आजकल त भिडियोमा अडियोमा पनि हामीले सेयर गरिरहेको पाउँछौँ
है,
त्यसपछि प्रतिक्रिया आउँछन् अनि राम्रो छ भने खुसी भइन्छ, फेरि अर्को फुर्छ, अलिकति नराम्रो भयो भनेर कमेन्ट भयो भने सुधार्ने मौका पनि पाइन्छ। अब एउटा गजल फेरि सुनाउनुहोस् त सुभद्राजी, तपाईँको एउटा गजल सुनाऊ अनि फेरि कुराकानीलाई जोड्छु मैले। कुन सुनाउनुहुन्छ अब?
अर्को गजल सुनाउँछु। फर्कनु छ तिमलाई खुसी जरुर बनाएर, फर्कनु छ तिमलाई खुसी जरुर बनाएर, पीडाहरू मुटुभित्रै भरपूर बनाएर, पटक पटक परीक्षा लिँदै गयो समयले, आफ्नै मनलाई पत्थर जस्तो निष्ठुर बनाएर, भोलि मालिक भनेर देखाउँछु ए समय, भोलि मालिक भनेर देखाउँछु ए समय, छाडिदेऊ आजैबाट मजदुर बनाएर, फर्कनु छ तिमीलाई खुसी जरुर बनाएर, पीडाहरू मुटुभित्रै भरपूर बनाएर, तिमी आफै पैतालामा बस्छु भन्यौ र पो, तिमी आफै पैतालामा बस्छु भन्यौ र पो, सोचिरहे राख्छु शिरकै सिन्दुर बनाएर, फर्कनु छ तिमीलाई खुसी जरुर बनाएर, पीडाहरू मुटुभित्रै भरपूर बनाएर। धन्यवाद।
हामी अहिले देशभरिका 55 बढी रेडियो स्टेशनबाट बुलबुल कार्यक्रम सुनिरहेका छौँ। सुभद्र ढकालजी, यति धेरै मान्छेहरूले बुलबुल सुनिरहँदाखेरि मैले गजल पढिरहेको छु फलानु फलानुले सुनो जस्तो लाग्यो भने दुई तिनजना मान्छे को नाम लिनुहुन्छ?
मैले क्षिति समर्पण, एकजना जाजरगढको गजलकार हुनुहुन्छ उहाँले, अनि कमल सङ्घर्ष, अनि
अछामका
कमल सङ्घर्ष, लक्ष्मण सङ्गम, अनि त्यसपछि बाबु त्रिपाठीले सुन्नुहोस् जस्तो लागिरहेछ।
बाबु त्रिपाठीले सुन्नुहोस् जस्तो लाग्छ। मैले तपाईँको गजलका सङ्गातीहरूको तपाईँलाई कस कसले सुन्यो भने चाहिँ खुसी लाग्दो रहेछ, तपाईँ को कोबाट प्रभावित हुनुहुन्छ पनि यसबाट केही थाहा हुन्छ गजलमा। र यो सोधेको थिएँ, अब कुराकानी गर्ने त भनेको थिएँ तर समयले बिट मार्यो, हामी अब बिदा हुन्छौँ। जाँदा जाँदै तपाईँलाई यो कार्यक्रममा सुनिसकेपछि सुभद्रा ढकालसँग चिन्जान गरौँ न त जस्तो लाग्यो भने मान्छेहरूले कसरी गर्ने?
मसँग जोडिन चाहनुहुने गजल प्रेमी मित्रहरूले फेसबुक र ट्विटरमा भेट्न सक्नुहुन्छ। सुभद्रा ढकालै छ,
इङ्ग्लिसबाट छ
हजुर,
सुभद्रा ढकाल भनेर खोजेपछि भेटिन्छ,
हजुर भेटिन्छ।
हस्, कार्यक्रममा आउनुभयो, आफ्ना गजलहरू सुनाउनु भयो र हाम्रो बुलबुललाई राम्रो बनाइदिनु भयो, धन्यवाद।
हजुरलाई पनि यहाँसम्म ल्याएर आफ्ना गजलहरू वाचन गर्ने अवसर दिनुभएकोमा उज्यालो 90 नेटवर्क र हजुरलाई एकदमै आभार प्रकट गर्न चाहन्छु।
हौस् त, आजका स्रष्टा सुभद्रा ढकाल र योभन्दा अगाडि हामीले प्रस्तुत गरेका सागर भण्डारी विभोरका गजलहरूसँगै आजको बुलबुल यहीं सकिन्छ। उत्पादन सहयोगी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। जाँदा जाँदै सुभद्रा ढकालको गजल वाचन गर्दै शुभरात्रि भन्छौ। ओझेल पर्दै जान्छ जहाज हेर्छु नीलो आकाशमा, ओझेल पर्दै जान्छ जहाज हेर्छु नीलो आकाशमा, न देख्छु न सुन्छु आवाज हेर्छु नीलो आकाशमा, मध्यरातमा पठाउँछौ सम्झनाका लहरहरू, मध्यरातमा पठाउँछौ सम्झनाका लहरहरू, चल्छ प्यारा तातो बतास, हेर्छु निलो आकाशमा न देख्छु न सुन्छु आवाज, हेर्छु निलो आकाशमा छातीभरि याद बोकी बिहान पँधेरीमा पुग्दा, छातीभरि याद बोकी बिहान पँधेरीमा पुग्दा मुस्कुराउँछ पापी समाज, हेर्छु निलो आकाशमा न देख्छु न सुन्छु आवाज, हेर्छु निलो आकाशमा आफ्नै मनले प्रश्न गर्छ तिमी मेरो को हौ भनी, आफ्नै मनले प्रश्न गर्छ तिमी मेरो को हौ भनी, सक्दिन म दिन जवाफ, हेर्छु निलो आकाशमा न देख्छु न सुन्छु आवाज, हेर्छु निलो आकाशमा ओठबाट ओइलिएको गुराँसको के कुरा गरम, ओठबाट ओइलिएको गुराँसको के कुरा गरम, जुन पनि हुन्छ उदास, हेर्छु निलो आकाशमा ओझेल पर्दै जान्छ जहाज, हेर्छु निलो आकाशमा न देख्छु न सुन्छु आवाज, हेर्छु निलो आकाशमा।
बुलबुल एउटा ईरानी चरा, बुलबुल